नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाई यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रममा नेपालबाट 50 मेगावाट बिजुली लैजान बंगलादेश सहमत, भारतसँग वार्ता गरिने, चालू वर्षको पहिलो महिना साउनमा नेपालमा हुने आयात घट्यो, आगामी 23 र 24 गते अन्तर्राष्ट्रिय पूर्वाधार सम्मेलन हुँदै लगायतका अन्य आर्थिक प्रसंगहरू प्रस्तुत गर्छौं। नेपालको बिजुली बंगलादेश लैजानका लागि भारतीय संरचना र पूर्वाधार प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्ने निर्णय भएको छ। बिहिबार काठमाडौँमा सम्पन्न नेपाल र बंगलादेशका ऊर्जा सचिव स्तरीय बैठकले भारतीय भूमि र संरचना प्रयोगका सम्बन्धमा आवश्यक सहमति जुटाउनका लागि त्रिपक्षीय छलफल गर्ने सहमति भएको हो। त्यसका लागि पनि दुवै पक्षले पहल गर्ने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो। नेपाल र बंगलादेश बीच डेडिकेटेड विद्युत प्रसारण लाइन निर्माणका लागि भारतको अनुमति आवश्यक भएकाले दुई देशले यस्तो निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। बंगलादेशले प्रारम्भिक चरणमा 40 देखि 50 मेगावाट बराबरको बिजुली लैजान सकिने जनाएको छ। बिहिबार सम्पन्न बैठकले यसबारे महत्वपूर्ण सहमति जुटाएको छ। त्यसका लागि विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी व्यापार निगम लिमिटेड बीच त्रिपक्षीय समझदारी हुन आवश्यक रहेको छ। त्यसका लागि प्राधिकरण र बंगलादेशको बोर्डले एनभीबीएनलाई अनुरोध गर्ने सहमति पनि भएको ऊर्जा मन्त्रालयले जनाएको छ। एनभीबीएन भारतको ऊर्जा व्यापारको नोडल एजेन्सी हो। बंगलादेशले हाल भारतबाट बिजुली लगिरहेको संरचनाले धान्ने बराबरको बिजुली लैजान तयार रहेको बैठकमा जानकारी गराएको ऊर्जा मन्त्रालयले जनाएको छ। विद्यमान संरचनाले करिब 40 देखि 50 मेगावटसम्म बिजुली लैजान सकिने देखिएको छ। बंगलादेशले कुल 683 मेगावट क्षमताको सुनकोशी तेस्रो जलविद्युत आयोजना निर्माणका लागि सहमति जनाउँदै त्यसका लागि संयुक्त उपक्रममा रहने गरी प्रक्रिया पनि अघि बढाइने भएको छ। सो आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन यथाशीघ्र बंगलादेशलाई उपलब्ध गराइने भएको छ। सो आयोजनाको सम्पूर्ण अध्ययन प्रतिवेदन नेपालले बंगलादेशलाई उपलब्ध गराउने र बंगलादेशले पनि आफ्नो धारणा दिने सहमति भएको सहसचिव भेटुवालले जानकारी दिनुभयो।
चालू आर्थिक वर्षको पहिलो महिना श्रावणमा नेपालमा हुने आयात घटेको छ। यस अवधिमा 1 खर्ब 31 अर्ब बराबरको सामान आयात भएको छ। विदेशी मुद्राको संचितमा दबाव परेपछि सरकारले केही वस्तुमा आयातको प्रतिबन्ध लगाउँदा आयात घटेको हो। भन्सार विभागको तथ्याङ्क अनुसार श्रावण महिनामा गत वर्षको यसै अवधिको तुलनामा 12% आयातमा कमी आएको छ। गत वर्षको सोही अवधिमा 1 खर्ब 50 अर्ब बराबरको आयात भएको थियो। श्रावण महिनामा नेपालबाट हुने निर्यात पनि घटेको भन्सार विभागले जनाएको छ। यस अवधिमा निर्यात गत वर्षको तुलनामा 28.68% घटेको छ। गत वर्ष 20 अर्ब 76 करोड़ बराबरको निर्यात भएकोमा यो वर्ष 14 अर्ब 80 करोड़ बराबरको श्रावणमा निर्यात भएको छ। त्यसै गरी यस अवधिमा नेपालको व्यापार घाटा 14% सुधार भएको छ। गत वर्ष 1 खर्ब 29 अर्ब व्यापार घाटा रहेकोमा यो वर्ष 1 खर्ब 16 अर्बमा व्यापार घाटा झरेको छ। आयातबाट मात्रै सरकारले 31 अर्ब 96 करोड़ राजस्व संकलन गरेको जनाएको छ। यो महिनामा पनि आयात हुने वस्तुको सूचीमा पेट्रोलियम पदार्थ अग्रपंक्तिमा रहेको छ।
यसै विषयमा हामीले भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्कासँग कुराकानी गरेका छौं।
यो वर्ष हामीले केही मालवस्तुहरूमा प्रतिबन्ध लगाएको यहाँहरूलाई जानकारी नै छ। 10 वटा देशहरूमा चाहिँ प्रतिबन्ध लगाउँदै गर्दाखेरि पनि हामीले यो वर्षको पहिलो महिना श्रावण महिनामा हामीले 39 अरब झन्डै राजस्व असुलीको लागि चाहिँ हामीले लक्ष्य राखेका थियौँ भनेदेखि अहिले हामीले करिब 32 अरब जति मात्रै राजस्व असुल गरेका छौँ। त्यसले गर्दाखेरि अलिकति राजस्व असुलीमा चाहिँ कमी आएको देखिन्छ।
10 वटा विभिन्न माल वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएपछिको अवस्थामा अर्थतन्त्रका केही सूचकहरू सकारात्मक देखिएका छन्। यो चाहिँ के यी मालवस्तुहरूमा लगाइएको प्रतिबन्धका कारण अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिएको हो?
हामीले अहिले अभिलेखबाट हेर्दाखेरि पनि हाम्रो जुन चाहिँ 131 अरबको जुन आयात भएको छ त्यो चाहिँ विगतको तुलनामा 12-13% घटेको देखिन्छ। र त्यसमा जुन हामीले 10 वटा अन्तर्गतका वस्तुहरूको प्रतिबन्ध लगाएका थियौँ त्यो प्रतिबन्धित वस्तुहरू नै आयातमा चाहिँ घटेको देखिएको हुनाले हामीले तिनै वस्तुहरू जुन हामीले प्रतिबन्ध लगाएका छौँ ती वस्तुहरूको आयातमा कमी आएको यो सकारात्मक कुरो नै हो देखिएको छ।
यो अब प्रतिबन्ध कहिलेसम्म जारी रहन्छ के अनुमान गर्न सकिन्छ?
यसको विषयमा अब कार्यदलले सायद उद्योग वाणिज्य मन्त्रालयतर्फ यसतर्फ चाहिँ अध्ययन विश्लेषणहरू भइराखेकै छ र हामी पोलिसीको कार्यान्वयन गर्ने निकाय भएको हुनाले यसबारेमा हामीलाई यही समयसम्म चाहिँ यो कन्टिन्यू हुन्छ अथवा यो समयदेखि प्रतिबन्ध फुक्का हुन्छ भन्ने जानकारी चाहिँ हुँदैन।
पक्कै पनि यी मालवस्तुहरूमाथि प्रतिबन्ध लागिरहेकै अवस्थामा भन्सार विभागलाई अर्थ मन्त्रालयबाट चालू आर्थिक वर्षमा राजस्वको लक्ष्य प्राप्त भएको हो र अब यो जुन लक्ष्य छ यो लक्ष्य प्राप्तिका लागि चाहिँ यहाँहरूको प्रयास कस्तो रहन्छ, लक्ष्य पूरा हुन्छ कि हुँदैन के अनुमान गर्न सकिन्छ?
अवश्य पनि यो लक्ष्यलाई पूरा गर्नको लागि हामी विभिन्न तरिकाले चाहिँ लागेका छौँ। हामीले कार्ययोजना सहित चाहिँ भन्सार कार्यालयहरूलाई चाहिँ मासिक रूपमा राजस्वको लक्ष्य वितरण गरेका छौँ र चोरी निकासी पैठारी अथवा अन्य तरिकाबाट चाहिँ वैध व्यापारलाई प्रोत्साहन गर्ने र अवैध व्यापार नियन्त्रणका लागि प्रयासहरू थालनेको लागि चाहिँ कार्ययोजना हामीले कार्यालयहरूबाट माग गरेका छौँ। त्यसै गरी मुद्दा लिलाममा रहेका हुन नसकेका मालवस्तुहरूको चाहिँ तत्काल चाहिँ मुद्दा फर्सुट गर्ने लिलामी गर्ने कुराहरूमा पनि भन्सार विभागले निर्देशन गरिसकेका छ र भन्सार विभागले आफ्नै दुईवटा टोलीहरूलाई प्रदेश एक र मधेस प्रदेशका भन्सार कार्यालयहरू नजिक रहेर चाहिँ जाँचपास लगायतका अन्य गतिविधिहरूलाई निगरानी गर्ने गरी चाहिँ दुईटा टोली चाहिँ सात सात दिनको कार्य अवधि दिएर खटाएको अवस्था छ। यो सुरुवाती हो, हामी राजस्व चुहावट नहोस् र हामीलाई तोकेको विभागलाई तोकेको राजस्वको लक्ष्य पूरा गर्नको लागि चाहिँ हामी क्रियाशील रहने प्रतिबद्धता जाहेर गरेका छौँ।
चाडपर्व नजिकिएसँगै सीमा नाकाबाट हुने चोरी पैठाई नियन्त्रणका लागि विभागले के तयारी गरेको छ?
त्यसको लागि हामीले जिल्लामा रहेको जुवाट जिल्ला स्थित जुवाट जुन समिति छ, नियन्त्रण समिति छ, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा त्यसलाई चाहिँ सजग रहन र नियमित गस्ती परिचालनको लागि व्यवस्था गर्नको लागि चाहिँ हामीले पत्रचार गरेका छौँ र मन्त्रालयमा भएको एसएमटी बैठकको निर्णय कार्यान्वयनको लागि हामीले सबै कार्यालयहरूलाई चाहिँ पत्रचार गरेर चोरी निकासी पैठारी नियन्त्रणका क्रियाकलापहरूलाई नियमित तरिकाले चाहिँ अगाडि बढाउन निर्देशन पठाएका छौँ।
निकै लामो समयदेखि भन्सार विभागले पञ्चवर्षीय योजना लागू गर्दै विभिन्न योजनाहरू लागू गर्दै आफ्नो सेवालाई चाहिँ प्रविधि मैत्री बनाउँदै आएको छ, पछिल्लो समय यो क्रम कस्तो रहेको छ?
गत वर्षदेखि छैटौँ चरणको पञ्चवर्षीय भन्सार सुधार योजनाको कार्यान्वयनमा छौँ र यो दोस्रो वर्ष हो। हामीले पहिलो वर्षका क्रियाकलापहरूलाई चाहिँ अधिकांश क्रियाकलापहरू सम्पन्न गरेका छौँ र यो निरन्तरता रहनेछ। विशेष गरी यो चाहिँ डब्लुटिओ डब्लुसिओ अथवा साहसिक प्रोजेक्ट अन्तर्गतका क्रियाकलापहरू जहाँ हामीले व्यापार सहजीकरणलाई नै प्रायोरिटी दिन्छौँ, त्यही अन्तर्गत रहेर चाहिँ पूर्वाधारको विकास गर्ने कुरा, प्रविधिमा सूचना प्रविधिको प्रयोगबाट चाहिँ व्यवसायहरूलाई चाहिँ घरबाटै अनलाइन पेमेन्टका कुरादेखि लिएर जाँचपासका कुराहरू, मोबाइल एप्सबाट चाहिँ जाँचपास गर्ने कुराहरू, यिनै क्रियाकलापहरूलाई चाहिँ हामीले भन्सारमा प्राथमिकताका साथ प्रयोग गरिराखेका छौँ र अनलाइन मार्फत चाहिँ भन्सारका क्रियाकलापहरूलाई हेर्ने, आइपी क्यामेरा मार्फत भन्सारमा भएका गतिविधिहरूलाई निगरानी गर्ने कुराहरूमा प्रायोरिटी दिएर विभागलाई चाहिँ एक किसिमको कार्यालयहरूको जुन क्रियाकलापहरू छन् त्यसलाई चाहिँ पारदर्शी बनाउने, सुशासन प्रदान गर्ने विषयमा चाहिँ केन्द्रित रहेर हामी काम गरिरहेका छौँ।
भन्सारबाट आयात निर्यातका लागि भन्सार कार्यालय नगइकन आफैले जाँच पास लगायतका कामहरू अनलाइनबाट गर्न सक्छ कि सक्दैन? अहिले
सक्छ, अहिले अनलाइनमा घरमै बसेर आफ्नो ऊ चाहिँ आफ्ना सामानहरूको घोषणा गर्न सक्छ, उसले आफै आफ्नै घरमा बसेर आफ्नो मोबाइलबाट चाहिँ पेमेन्ट गर्न सक्छ। मात्र कि अब मालवस्तुको यदि चाहिँ हाम्रा तिन जाँच पासको तिनवटा क्राइटेरिया छन्, कुनै चाहिँ मालवस्तुहरू चाहिँ घोषणा गरेर सोझै लान सक्छ र कुनै मालवस्तुको जाँच पास गर्दाखेरि भौतिक रूपमा नै परीक्षण गर्नुपर्ने भयो भने त्यो सामान देखाउनको लागि चाहिँ उहाँहरू त्यहाँ उपस्थित हुनुपर्छ।
उहाँ हुनुहुन्थ्यो भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्का हामीसँग कुराकानी गर्नुहुँदै। अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र नेपालका लागि बेलायती राजदूत निकोला पोलिट बीच यो साता भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा बिहिबार भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सहायताका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। कोरियाको प्रख्यात सामसुङ टेलिभिजन अर्को वर्षदेखि नेपालमै उत्पादन हुने भएको छ। कोरियाली बहुराष्ट्रिय कम्पनी सामसुङ इलेक्ट्रोनिक्स र नेपाली व्यापारिक समूह गोल्छा अर्गनाइजेशन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा नेपालमा टीभी उत्पादन हुने भएको हो। दुई कम्पनीले गत बुधबार नवलपरासीको भूमि रोडमा बन्ने सामसुङ टीभी निर्माण कारखानाको शिलान्यास भएको छ। नवलपरासीमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले फ्याक्ट्रीको शिलान्यास गर्नुहुँदै नेपालको आर्थिक विकासका लागि यसले महत्वपूर्ण सन्देश दिएको पनि बताउनु भएको छ। सरकारले नेपालमा लगानीको वातावरण निर्माणका लागि आवश्यक सबै तयारी गरिसकेको उल्लेख गर्दै मन्त्री बडुले नेपाल विदेशी लगानीको आकर्षक गन्तव्य भएको पनि बताउनुभयो। कारखाना सन् 2023 संचालनमा ल्याउन लागि र कुल 50 करोड़ लगानी रहेको गोल्छा अर्गनाइजेशनले जनाएको छ। फ्याक्ट्रीको क्षमता दैनिक 1000 टेलिभिजन उत्पादन गर्ने रहनेछ। नेपाली फ्याक्ट्रीमा 85 इन्चसम्मको टीभी र त्यसको प्यानल समेत उत्पादन हुनेछ। सामसुङ दक्षिण कोरियाको प्राविधिकको रेखदेखमा सञ्चालनमा आउनेछ।
सरकारले यही भदौ 23 र 24 गते अन्तर्राष्ट्रिय पूर्वाधार सम्मेलन आयोजना गर्ने भएको छ। मुलुकमा सड़क, यातायात, राजमार्ग लगायत क्षेत्रको विकासका सन्दर्भमा तथा अन्य विकासका विषयलाई केन्द्रित गरी सम्मेलन गर्न लागेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल उद्योग परिसंघसँगको साझेदारीमा भदौ 23 र 24 काठमाडौँमा सम्मेलन आयोजना गर्दैछ। सम्मेलनमा विभिन्न 25 भन्दा बढी देशबाट 1000 जनाको सहभागिता रहने उद्योग परिसंघले विज्ञप्ति मार्फत जानकारी दिएको छ। सम्मेलनमा भारत सरकारका तर्फबाट मन्त्रीस्तरीय सहभागिता हुने पनि परिसंघले जनाएको छ। पछिल्लो समयमा आन्तरिक पर्यटकको चाप बढ़न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले देशका विभिन्न 3 प्रमुख विमानस्थलको टर्मिनल भवन भत्काएर आधुनिक भवन निर्माण गर्ने भएको छ। नेपालगंज, भरतपुर र विराटनगरमा नयाँ टर्मिनल भवन बनाइने प्राधिकरणले जनाएको छ। 3 प्रमुख शहरमा 10 अर्ब रूपियाँ लगानीमा नयाँ आधुनिक टर्मिनल भवन निर्माण गर्न लागि प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो। प्राधिकरणले यसअघि जुम्ला, रामेछाप, रारा र महेन्द्रनगर स्थित विमानस्थलको स्तर उन्नतिको काम पनि अघि बढ़ाएको छ। यो वर्ष प्राधिकरणले भौतिक पूर्वाधार लगायतको कामका लागि 26 अर्ब बजेट विनियोजन गरेको छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयले अघिल्लो आर्थिक वर्ष 2078-79 7 अर्ब 60 करोड़ रूपियाँ भन्दा बढ़ी राजस्व संकलन गरेको जनाएको छ। मन्त्रालय र सम्बद्ध निकायहरूबाट आर्थिक वर्ष 2078-79 सम्पादन भएका प्रमुख उपलब्धि मार्फत सो राजस्व संकलन भएको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभएको छ। उहाँले मन्त्रालय र अन्तर्गतका निकायहरूबाट आर्थिक वर्ष 2078-79 कुल राजस्व 7 अर्ब 60 करोड़ 72 लाख 53 हजार रूपियाँ संकलन भएको बताउनुभयो। मन्त्री कार्कीले नेपाल दूरसंचार कम्पनी लिमिटेडको खुद नाफा 8 अर्ब 38 करोड़ रूपियाँ रहेको पनि बताउनुभयो। उहाँले आर्थिक वर्ष 2078-79 कुल बजेटको 80.61% खर्च भएको बताउनुभयो। मन्त्री कार्कीले सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने कार्यहरू पूर्ण रूपमा अनलाइन मार्फत प्रवाह हुने व्यवस्था मिलाइएको पनि बताउनु भएको छ।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।